वास्तव में यह कुरान वह मार्ग दिखाता है जो सबसे ज्यादा सीधा है, और ईमान वालों को जो अच्छे काम करते हैं शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
कुरान ईश्वरीय चमत्कार।
दोस्तों, कार्यक्रम कुरान ईश्वरीय चमत्कार के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। मैं हूं मरियम मेहर दादी और कार्यक्रम में मेरा साथ दे रहे हैं अहमद अब्बास। आइए पहले सूरह सात की आयत संख्या 39 और 40 की तिलावत सुनते हैं।
وَإِنَّ لَهُ عِندَنَا لَزُلْفَى وَحُسْنَ مَآبٍ।
इन आयतों का अनुवाद है, ये हमारी बेहिसाब देन है, अब एहसान करो या रोको, और निश्चय ही हमारे यहाँ उसके लिए यकीनन अच्छा स्थान और उत्तम ठिकाना है।
पिछले कुछ कार्यक्रमों में हमने हजरत सुलेमान के बारे में बात की। हजरत सुलेमान की कहानी के आखिर में ये आयतें कहती हैं कि अल्लाह ने हज़रत सुलेमान को बहुत अधिक दौलत और ताकत प्रदान की और उन्हें आदेश दिया था कि जहाँ तक हो सके समाज के ज़रूरतमंदों को ये दौलत दें और उनकी ज़रूरतें पूरी करने की कोशिश में रहें। अलबत्ता चूंकि हज़रत सुलेमान अल्लाह के नबी थे, इसीलिए न्याय संगत शैली पर काम करते थे। वो अल्लाह की दी हुई नेमतों को लोगों के बीच बांटते समय हर व्यक्ति को उसकी ज़रूरत के मुताबिक देते थे। वो सबको एक समान मात्रा में नहीं देते थे, क्योंकि ये चीज़ न्यायोचित नहीं थी।
आगे की आयतों में हज़रत सुलेमान के अच्छे अंजाम का उल्लेख किया गया है, और अल्लाह कहता है कि हज़रत सुलेमान इतनी अधिक दौलत, ख़जाना और ताकत होने के बावजूद बंदगी के दायरे से कभी बाहर नहीं निकले और कभी भी अपनी प्रजा पर अत्याचार नहीं किया, इसलिए अल्लाह के करीब उनका मर्तबा बहुत ऊंचा हो गया और वो बड़े अच्छे अंजाम के साथ इस दुनिया से गए।
इन आयतों से हमने सीखा, खुदाई हुकूमत में शासक के पास जो कुछ भी होता है उसे वो अल्लाह की देन मानता है, जिसे आम जनता की सेवा के लिए इस्तेमाल करना होता है।
ताकत और दौलत अगर है तो इसका मतलब ये नहीं कि वो इंसान अल्लाह के करीब नहीं हो सकता। खुदाई हुकूमत में भौतिक विकास और उन्नति के साथ ही साथ आध्यात्मिक कमाल भी हासिल किया जा सकता है।
अब आइए सूरह सात की आयत संख्या 41 से 43 तक की तिलावत सुनते हैं।
وَاذْكُرْ عَبْدَنَا أَيُّوبَ إِذْ نَادَى رَبَّهُ مَسَّنِيَ الشَّيْطَانُ بِنُصْبٍ وَعَذَابٍ ارْكُضْ بِرِجْلِكَ هَذَا مُغْتَسَلٌ بَارِدٌ وَشَرَابٌ وَوَهَبْنَا لَهُ أَهْلَهُ وَمِثْلَهُمْ مَعَهُمْ رَحْمَةً مِنَّا وَذِكْرَى لِأُولِي الْأَلْبَابِ।
इन आयतों का अनुवाद है, हमारे बंदे अय्यूब को भी याद करो जब उन्होंने अपने रब को पुकारा कि शैतान ने मुझे दुख और पीड़ा पहुंचा रखी है। हमने उन्हें हुक्म दिया कि अपना पांव धरती पर मारो, ये है ठंडा पानी नहाने को और पीने को, और हमने उन्हें उनके परिजन वापस दिए और उनके साथ उतने ही और भी, अपनी तरफ से रहमत के तौर पर और बुद्धि और समझ रखने वालों के लिए शिक्षा के तौर पर।
हज़रत सुलेमान की कहानी के बाद जो अल्लाह के पैगंबरों में ताकत और दौलत के प्रतीक थे, अब ये आयतें हज़रत अय्यूब की घटना को बयान करती हैं जो कठिनाइयों पर सब्र और संयम के प्रतीक हैं।
ये आयतें कहती हैं कि पैगंबर इस्लाम को ये जिम्मेदारी دی گئی کہ وہ حضرت ایوب کی زندگی کے بارے میں لوگوں کو بتائیں تاکہ انہیں ویکتیگت اور ساماجک کٹھنائیوں کو سہنے اور سنیم سے ان کا سامنا کرنے کا پاٹھ ملے۔
قرآن کی ویاکھیا کی پستکوں میں آیا ہے کہ اللہ نے حضرت ایوب کو ڈھیروں نعمتیں دیں اور وہ بھی اللہ کے بڑے شکر گزار بندے تھے۔ بعد میں اللہ نے انہیں اتینت کٹھن پریکشا میں ڈالا تاکہ یہ ثابت ہو کہ حضرت ایوب ہر طرح کے حالات میں بس اللہ کا شکر ہی ادا کرتے رہتے ہیں، چاہے اچھے حالات ہوں یا خراب۔
ہوا یہ کہ دھیرے دھیرے حضرت ایوب کو حاصل نعمتیں ایک ایک کر کے ختم ہوتی گئیں، ان کی کھیتی، پیسہ، مویشی سب ختم ہو گئے، خود حضرت ایوب بھی بیمار پڑ گئے۔ اس بیماری کے ڈر سے ان کے بال بچے بھی ان سے دور چلے گئے، بس ان کی وفادار پتنی ان کے ساتھ رہ گئیں جو ان کی دیکھ بھال کرتی رہیں۔
اس بیچ شیطان نے لوگوں کے بیچ یہ افواہ پھیلا دی کہ حضرت ایوب اللہ کی اوگیہ کرنے کی وجہ سے اس عذاب میں پڑ گئے ہیں، اگر وہ اچھے بندے ہوتے تو ایسے پرکوپ کا شکار نہ ہوتے کہ ان کی اولاد بھی انہیں چھوڑنے پر مجبور ہو جائے۔ پریوار کو پیش آنے والے حالات اور شیطان کے بہکاوے کی وجہ سے لوگوں کے تانے حضرت ایوب کو بہت تکلیف دے رہے تھے۔
حضرت ایوب اللہ کے شکر گزار بندے تھے، وہ ہر حال میں اللہ کا شکر ادا کرتے تھے۔ ایک دن انہوں نے اللہ سے فریاد کی اور شیطان کے بہکاوے کی وجہ سے لوگوں کے بیچ پھیلے بھرم کا شکوہ کیا، مگر اس موقع پر بھی انہوں نے اللہ سے پرتیکش روپ سے کوئی مانگ نہیں رکھی۔
اللہ نے حضرت ایوب کو لوگوں کے تانے سے بچانے کے لیے کرشماتی طور پر انہیں شفا دے دی تاکہ سب کو معلوم ہو جائے کہ حضرت ایوب پر اللہ نے خاص کرم کیا ہے، وہ اللہ کے پرکوپ کا شکار نہیں ہوئے۔ اللہ نے انہیں آدیش دیا کہ جہاں بیٹھے ہیں وہیں اپنا پیر زمین پر ماریں تاکہ وہاں اللہ کے چمتکار سے میٹھے پانی کا سروتا پھوٹ پڑے۔
البتہ حضرت ایوب کے لیے جل سوتا پھوٹ پڑنے کی گھٹنا، حضرت ابراہیم کے بیٹے حضرت اسماعیل کے لیے جل سوتا پھوٹنے کی گھٹنا کے سمان ہے۔ جب حضرت ابراہیم کی پتنی حضرت ہاجرہ اپنے بیٹے اسماعیل کے لیے پانی تلاش کر کے تھک گئیں تو مکے میں اللہ کے گھر کے پاس حضرت اسماعیل کے پیروں کے پاس، جو پیاس سے اپنے ہاتھ پاؤں زمین پر مار رہے تھے، میٹھے پانی کا جل سوتا زمزم پھوٹ پڑا۔ یہ جلسوتا آج تک موجود ہے۔
حضرت ایوب کی گھٹنا میں آگے یہ ہوا کہ جلسوتا پھوٹ پڑنے کے بعد اللہ نے حضرت ایوب سے کہا کہ اسی پانی سے غسل کریں اور وہی پانی پئیں تاکہ ان کی بیماریاں دور ہو جائیں۔ اس کڑے امتحان میں حضرت ایوب کو کامیابی ملنے کے بعد انہیں بیماری سے بھی نجات مل گئی۔ اللہ نے انہیں ساری نعمتیں پھر سے لوٹا دیں، ان کے بال بچے بھی گھر لوٹ آئے اور زندگی کی چہل پہل بحال ہو گئی۔ یہی نہیں، اللہ نے ان کو اس کے اتیرکت بھی اولاد دی، اس طرح انہیں اللہ کی بھرپور کرپا حاصل ہوئی۔
ظاہر ہے کہ حضرت ایوب کی اتار چڑھاؤ سے بھری زندگی سمجھدار انسانوں کے لیے ایک سبق ہے کہ کبھی بھی اپنی سمپتی پر گھمنڈ نہ کریں، کیونکہ دیکھتے ہی دیکھتے یہ سب کچھ ہاتھ سے جا سکتا ہے۔ یہ کہانی ہمیں یہ بھی سکھاتی ہے کہ کٹھنائیوں اور بیماریوں کے سمے ہرگز اللہ کی طرف سے نراش نہیں ہونا چاہیے، کیونکہ پریشانیوں کو دور کرنا اللہ کے لیے بہت آسان ہے۔
ان آیتوں سے ہم نے سیکھا، بیتے زمانے کے لوگوں، خاص طور پر پیغمبروں کے اتہاس کی جانکاری پاٹھ دائک ہے، کیونکہ دوسروں کی پریشانیوں کی جانکاری سے انسان کی سنیم شکتی بڑھتی ہے۔
کٹھنائیاں اور پریشانیاں ممکن ہیں کہ انسان کے اتھان کی بھومکا ہوں، اور یہ بھی ممکن ہے کہ شیطان وہیں پر بھرانتی پھیلائے۔ شیطان ان کٹھنائیوں کے بہانے انسان کو سیدھے راستے سے بھٹکانے کی کوشش کرتا ہے۔
دعا اللہ کے خاص بندوں کی شیلی اور اللہ کے سامنے بندگی کا ایک روپ ہے، اس لیے کٹھنائیوں اور پریشانیوں سے نجات حاصل کرنے کے لیے دعا کرنی چاہیے۔
اولاد اور بال بچوں کی زیادہ سنکھیا اور بڑا خاندان اللہ کی نعمت ہے۔
تو دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کاریکرم تک کے لیے ہمیں انمتی دیجیے۔